نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري وأحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير Amazed by Al-Asmaul Husna آج ہم اس میں سے اللہ سبحانہ تعالیٰ کا بہت ہی پیارا نام المانے دیکھیں گے اور مجھے لگتا ہے کہ میری طرح آپ کو بھی اس نام کو سنتے ہی ایک بڑی ہی خوبصورت سی دعا جو اللہ کے نبی نے ہمیں سکھائی وہ یاد آ جائے گی اللہم لا مانیا لما آتیت ولا موتیا لما منات ولا ینفع ذا الجد من کل جد کچھ چیزیں ایسی ہوتی ہیں کہ وہ ساتھ جڑ جاتی ہیں نا تو یہ نام بھی انہی ناموں میں سے ہے جو اللہ سبحانہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم کی سکھائی ہوئی ایک بہت ہی پیاری دعا کا حصہ ہے تو لفظ اردو میں بھی ہم بولتے ہیں منع کا میم نون عین منع مانے منع کرنے والا اگر ہمیں اردو میں تھوڑی سی اس کی سینس سمجھ آ جائے تو پھر بات یاد رکھنی آسان ہو جاتی ہے تو یقیناً پھر المانے وہ ہستی ہے جو کسی چیز سے منع کرنے والی ہے رائٹ ایسے ہی ہے نا تو المانے مانے سے مانے منع سے اور منع کہتے ہیں روکنے کو ہٹانے والا روکنے والا اور المنع یہ عطا لفظ کی ضد ہے یعنی ایک ہوتا ہے نا کسی کو عطا کرنا تو اس کا اپوزٹ کیا ہے کسی کو منع کر لینا موتی پڑھا تھا ہم نے اسی سیریز میں اسی میں سے اس کو بھی لے لیجئے تو الموتی سے یہ لفظ کیا ہے اپوزٹ المانے اس کے معنی حمایت کرنے اور حفاظت کرنے کے بھی آتے ہیں جب کوئی کسی کی حمایت کرتا ہے تو کیا کرتا ہے بھلا باقی سب چیزوں کو پیچھے ڈال دیتا ہے نا جب اللہ سبحانہ تعالیٰ کے اس نام کو ہم دیکھتے ہیں تو کیا پتہ چلتا ہے شر کو روک کر حفاظت کرنے والا دیکھا جائے تو ہر وقت ہم بہت ساری چیزوں کے بیچ میں رہتے ہیں کتنے شر کتنے وائرسز کتنا کچھ ہماری زندگی کے ساتھ لگا ہوا ہے اور کسی بھی وقت ہمیں تکلیف دے سکتا ہے لیکن اللہ سبحانہ تعالیٰ غیر محسوس طریقوں سے ہمیں ہر چیز سے بچا کے رکھتا ہے اور اگر ہم اصطلاحی معنی لیں اس کے تو اس کی تعریفوں میں ہمیں بہت ہی خوبصورت اور جامع تعریف جو ملتی ہے وہ کیا ہے کہ المانے جل جلالہ وہ ہستی ہے جو حفاظت کے خاص خاص اسباب مہیا کر کے ادیان و ابدان سے نقصان اور ہلاکت کے اسباب کو دور کرتا ہے اب ابدان اور ادیان کیا ہے آپ دیکھیے کہ آپ کا میرا بدن جسم ہمارے جسم کو کتنے وائرسز لگ سکتے ہیں خاص طور پہ آج کل جو معروف چیز ہے وہ پینڈیمک ہے تو آپ دیکھتے ہیں کہ جراثیم تو پھیلے ہی ہوں گے نا لیکن آپ کو نہیں لگتے یا آپ کے پاس آتے بھی ہیں تو آپ سے دور ہو جاتے ہیں یہ اللہ سبحانہ تعالیٰ کی ہستی ہے پھر سر ہمارے دین کے بہت سارے نقصان ہو سکتے ہیں چاروں طرف بہت سارے فتنے شر خرابیاں پھیلی ہوئی ہیں لیکن المانے وہ ہستی ہے جو بہترین طریقے سے ہمیں ہر شر سے بچا دیتا ہے اور المانے کبھی کبھی بخشش اور عطا سے اس شخص کو بھی محروم رکھتا ہے جو بخشش کا مستحق نہیں ہوتا اللہ کے نبی صلی اللہ علیہ وسلم کی یہ دعا کہ اللہم لا مانی لما آتیت ولا موتی لما منات ولا ینفع ذا الجد من کل جد تو اس میں بھی اس کا تذکرہ ہے اب جب آپ یہ دعائیں پڑھتے ہیں جب یہ اللہ سبحانہ تعالیٰ کے ناموں کی تعریفیں پڑھتے ہیں نا تو پھر آپ کو واقعی کئی ایسی چیزوں کا احساس ہوتا ہے جس کو آپ کہہ سکتے ہیں ہم نے کبھی سوچا ہی نہیں ہوتا جیسے آپ دیکھیں گھر میں بڑے ہوتے ہیں نا تو بچوں کو پتہ ہی نہیں ہوتا کہاں سے کام ہوتے کون کرتا باپ زندہ ہے تو پتہ ہی نہیں کہ کہاں سے پیسہ آ رہا ہے نہیں جب باپ چلا جاتا ہے تو بچوں کے سر پہ پڑ جاتی ہے چیز تو فکریں لگ جاتی ہیں نا اب یہ ہمارے انسانوں کی کمزوریاں بالکل اسی طرح سے یاد رکھیے کہ ہماری بڑی بڑی چیزیں تو ہمیں نظر آتی ہیں چھوٹی چھوٹی چیزیں بھی اللہ سبحانہ تعالیٰ پوری کر رہے ہیں اور ہم نے کبھی سوچا نہیں ہاں یہ سیریز پڑھتے ہوئے ہمیں ضرور احساس ہو رہا ہے کہ واقعی اللہ سبحانہ تعالیٰ ہمارے بہت سارے کام کرنے والے ہیں اور جب ہم ان کاموں کو ہوتا دیکھتے ہیں تو محسوس ہی نہیں کرتے اور اگر کبھی خدا نخواستہ کسی ایک دن اس میں سے کوئی کام نہ ہو تو ہمیں لک پتا جائے کہ ایک ہستی نے ہمارے کتنے کاموں کو سمیٹا ہوا ہے اور پھر اس کے وہ کام کرنے کے طریقے اور اس کے انداز بھی تو مختلف ہیں نا اس کے ناموں پہ اس کے طریقوں پہ جب غور و فکر کرتے ہیں تو ہمیں احساس ہو جاتا ہے کہ اللہ سبحانہ تعالیٰ نے کس طریقے سے ان ساری چیزوں کو ہمارے لیے آسان کیا ہوا ہے غیر محسوس طریقوں سے اللہ سبحانہ تعالیٰ یہ سارے کام کرتا ہے और आप देखेंगे कि असबाब भी फिर पैदा कर देता है उसके। हम उसके बारे में जितना सोचें, जितना गौर व फिक्र करें, हम उतने ही अपने आप को बेबस समझ लेते हैं। फिर इसी तरह अल माने अल्लाह तबारक व ताला बख्शिश देने और रोकने का मालिक है। इसका बख्शिश रोक लेना बुखल नहीं बल्कि इसकी हिकमत है, और इसकी नवाजिश और अता सखावत और रहमत है। क्या पता चला कि अल्लाह सुबहान ताला जब रोक लेता है ना तो उसमें भी खैर होती है, क्योंकि अमूमन किसी चीज़ के मना करने या रोकने से दिल में आता है लो जी क्यों मना किया तब्दीली की, या बच्चे को आप रोके तो बच्चे को अच्छा नहीं लगता, या कभी कभी आप इसलिए मना कर देते हैं कि आपके पास नहीं होती चीज़, बच्चा पैसे मांगता है आप कहते नहीं है। तो अल्लाह ताला के साथ ऐसा कुछ भी नहीं है, ना तो बुखल है और ना उसकी कमजोरी है। कितनी बड़ी बात है ये देखिए, आप जैसे अपने बच्चे को आप कभी पास हो कुछ फिर भी नहीं देते, क्यों भला, कि उसके लिए अच्छी नहीं है वो चीज़। अब छुरी मांगेगा बच्चा तो आप उसको नहीं देंगे ना। तो बिल्कुल इसी तरह जिस थोड़े से लेवल पे हम अपने छोटों को कुछ चीज़ें नहीं देते ये सोचकर कि ये चीज़ इसके हक में नुकसान का जरिया होगी, इसी तरह अल्लाह सुबहान तआला भी अपनी शान और अपनी रहमत के साथ हमें कुछ चीज़ें नहीं देता। और अगर वो हमें हमारी मांगी हुई हर चीज़ दे दे तो पता नहीं क्या कर रहा है, सोचना पड़ेगा। इस तरह अब्दुस्समद ज़ोहरी कहते हैं कि अल्लाह ताला ने जो अपना ये नाम अलमाने हमें बताया तो अलमाने ने हमें मना किया किस से, चोरी से, जिना से, शराब नोशी से और हराम खोरी से। यानी अल्हम्दुलिल्लाह हमारा इनमें से किसी चीज़ की तरफ दिल ही नहीं आता, कभी सोचा ही नहीं, कभी तवज्जो भी नहीं गई। आप सोचिए ना इसको, तो ये अल्लाह ने रोका हुआ। बहुत सारे ऐसे लोग हैं जो इन खुराफात में पड़े होते हैं ना, खराबियों में, कमियों बेशियों में, हालांकि आप देखा जाए तो वो भी नहीं इसमें बढ़ना चाहते, लेकिन उनके किसी बुरे अमल की वजह से अल्लाह ताला ने उनको नहीं रोका लेकिन आपको मुझे रोक दिया। फिर इस तरह कत्लो गारत करी, झूठ फरेब कारी, धोखा दही, जुल्म सितम, इस तरह के अखलाके बद के इर्तिकाब से मना कर दिया, और हर जुर्म के लिए खास हद मुकर्रर कर दी, एक सजा दे दी। यानी कभी तो हम अपनी फितरत के हाथों ही मजबूर होकर, और कभी कभी हम सजा के डर से इनमें से कोई काम नहीं करते। फिर इसी तरह से आप देखिए कि जितना ज्यादा अल्लाह सुबहान तआला का ये नाम हम समझते जाते हैं ना तो हमें अपनी कमियां भी दिखती हैं, धोखा देना, जुल्म और सितम करना, ऊपर से कुछ अंदर से कुछ, मुश्किल है ना। इस पे गौर व फिक्र करे तो इंसान रुक जाता है। फिर इस तरह आप देखिए कि अल माने वो हस्ती है कि जिसने आसमान को जमीन पर गिरने से रोका हुआ है, सूरज को हमारी जमीन के करीब आने से रोक दिया, चांद को सूरज के साथ टकराने से रोक दिया। बड़ी बड़ी कहकशाएं, बड़ी बड़ी गैलेक्सीज हैं दुनिया में, तो आप देखिए कि वो आपस में क्यों नहीं टकराती, अलमाने ने रोका हुआ। कभी कभी गाड़ी नहीं टकराने लग जाती अगली गाड़ी से, एकदम चिरचिर करके आवाज आती है और ब्रेक लग जाती है, जाहिर आपने रोका लेकिन अलमाने ने रोक दिया। अगर अलमाने ना हो तो बड़ी बड़ी कहकशाएं जो हैं ये चांद और सूरज के इतनी करीब आ जाए कि तबाही हो जाए। इसी तरह आप देखिए कि पूरी आसमान की जो फिजा है उसमें अलमाने ने जगह जगह रुकावटें खड़ी कर दी हैं कि एक सितारा दूसरे सितारे से ना टकराए। फिर आप देखिए कि इतना गौर करेंगे ना आप बिल्कुल बेबस हो जाएंगे कि अलमाने ने किस तरीके से मुख्तलिफ चीज़ों को रखा। मसलन आप देखिए कि मुजक्कर को मोनस बनने से रुका हुआ, यानी मेल मेल है, फीमेल फीमेल है। गेहूं के पौधे पे जौ नहीं लगती, जौ के पौधे पे गेहूं नहीं उगती, तो आप कहें कि उसने गेहूं को जौ बनने से रोका हुआ है, भलाई को बुराई बनने से, नेकी को बदी बनने से, हर चीज को रोका हुआ है, हर एक अपनी असल पे। मतलब पता चले घोड़े का बच्चा पैदा हुआ और वो बकरी थी, नहीं किया ऐसा। हैवानात को जमादात और जमादात को इंसान बनने से रोक दिया उसने, तो इस तरह उसने मखलूकात के दरमियान कितनी रुकावटें खड़ी कर दी। मरजल बहरैनी यल्तकियान तो दिन में आएगा ना, दो समंदरों का पानी संगम पर मिलता है फिर भी दोनों के धारे एक दूसरे से जुदा जुदा रहते हैं, क्योंकि दोनों के बीच में एक रुकावट है जो एक को दूसरे पर गालिब नहीं आने देती। तो अगर आप इसी तरह गौर करते जाएंगे तो आपको लगेगा कि कायनात के इस कारखाने में बेशुमार कायम करदा रुकावटें अलमाने की खड़ी की हुई हैं जिसकी वजह से ये दुनिया चल रही है। अल्लाह ताला की इताअत हर हाल में की जाए, कोई खौफ और लालच हमें उसकी फरमा बरदारी से न रोके। आप देखिए कि वो चाहे तो तंगो तारीक रास्तों को आसान बना दे और आसान रास्तों को कांटों से भर दे, वो चाहे तो दुश्मनों को दोस्त बना दे और दोस्तों को दुश्मन बना दे, وہ چاہے تو دور کو نزدیک کر دے اور نزدیک کو دور کر دے، اور وہ چاہے تو جو نعمتیں موجود ہیں ان کے استعمال سے بھی روک دے۔ گاڑی کھڑی ہے، چلی نہیں رہی، چابی نہیں مل رہی، کمپیوٹر چلتے چلتے رک گیا، اور وہ چاہے تو جو چیزیں ملکیت میں نہیں اس کو بھی گود میں لا کر دے دے۔ تو آپ کہہ سکتے ہیں کہ ہماری کامیابی اسی میں ہے کہ ہم اس کی اطاعت کریں، اس کی رضا جوئی میں رہیں۔ کوئی چیز بظاہر ہمیں اچھی لگے، بری لگے، بے فکر ہو جائے، وہی مشکلات سے آسانیاں نکالتا ہے اور اپنے مخلص بندوں کا ہاتھ تھام لیتا ہے۔ آپ دیکھیے کہ اسباب حفاظت اسی کے قبضے قدرت میں ہے نا، حتیٰ کہ آپ کہہ سکتے کہ موت کے نقشوں میں زندگی اور زندگی کے نقشوں میں موت دینا اسی کی شان ہے۔ ہم کتنا یوز ٹو ہوتے ہیں نا کسی ایک انسان کے، لیکن جب وہ لے کے جانے والا لے جاتا ہے تو ہم کچھ نہیں کر سکتے۔ اسی طرح اگر مزید دیکھیں سلف صالحین کے کچھ اقوال، تو امام غزالی کہتے ہیں کہ دین و دنیا میں نقصان اور ہلاکت کے اسباب کو وہی المانے روکنے والا ہے۔ امام زجاج کہتے ہیں کہ جس کو چاہے روک دے، کسی بھی چیز سے اس کا روکنا حکمت سے خالی نہیں ہے۔ تو آپ کہیے کہ المانے آسمان کو زمین پر گرنے سے روکنے والا، سورج کو زمین کے قریب آنے سے روکنے والا، چاند اور سورج کے ٹکراؤ کو روکنے والا، اجرا میں فلکی کو قریب آنے سے روکنے والا، ایسے لگتا ہے جیسے اللہ تعالیٰ سے بندہ پیار کرتا ہے نا ان باتوں میں۔ پھر آسمان کی فضاؤں میں رکاوٹیں کھڑی کرنے والا، ٹکراؤ سے روکنے والا، مخلوقات کے اختلاط کو روکنے والا المانے، مذکر کو مؤنث الگ کرنے والا، نیکی بدی بلائی کا فرق کرنے والا، جمادات حیوانات اور انسانوں کو الگ کرنے والا، اور پھر سورۃ الرحمن کی آیت 19 سے 20، مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان، اس نے دو سمندر ملا دیے جو باہم ملتے ہیں، ان دونوں میں پردہ ہے کہ وہ حد سے تجاوز نہیں کرتے۔ یہ بھی تو اللہ سبحانہ وتعالیٰ کی شان ہے نا کہ چیزوں کو ایک جگہ پہ آ کے روک دیتا ہے۔ پھر اسی طرح آپ دیکھیے کہ المانے مخلوقات کے شر کو روکنے والا ہے۔ کیسے روکا اس نے، کس کو روکا؟ مثلا ابراہیم علیہ السلام کو آگ نہ جلا سکی، اب کیا ہوا؟ آگ تو ہے، وہ تو جلاتی ہے، لیکن ابراہیم کی آگ نہیں جلی۔ پھر اسی طرح آپ دیکھیں یونس علیہ السلام کو مچھلی کے نقصان سے کون بچانے والا؟ المانے۔ عام طور پہ تو مچھلیوں کو عقل نہیں ہے نا، ان کو تو رسک چاہیے، اور وہ اگر اتنی بڑی مچھلی تھی تو ظاہر آدم خور ہوگی نا، یا ویل ہوگی یا کیا ہوگی، اللہ کو پتا ہے۔ لیکن مچھلی نے دانت تک نہیں لگایا المانے کے کہنے پہ۔ پھر آپ دیکھیے ابرہہ کے شر سے مکہ والوں اور کعبے کو بچانے والا کون؟ المانے۔ اسی طرح سے ایک اور بڑی ہی دل پہ بوجھ پڑتی ہے بات، لیکن سچ ہے کہ کچھ لوگوں کی دعاؤں کو قبولیت سے روکنے والا بھی المانے ہے۔ جی، کون سا بندہ کس کی دعا قبول نہیں کرتا المانے؟ گناہ کار، حرام رزق کھانے والا، زانی، قطع رحمی کرنے والا، پھر اس طرح غافل، فرائض ادا نہ کرنے والا، ان سب سے کون روکتا ہے؟ المانے روکتا ہے۔ دنیا میں جو بھی چیز آپ کہہ سکتے ہیں کہ منع کے درجے پہ چل رہا ہے، وہ اسی طرح سے چل رہا ہے۔ پھر آپ دیکھیں کہ قرآن کے آیات میں اگر آپ دیکھیں تو سورۃ الانبیاء کی آیت 43 میں آتا ہے، ام لہم آلہۃن تمنعہم من دوننا لا یستطیعون نصر انفسہم ولا ہم منا یصحبون، کیا ہم سے ان کے معبود انہیں بچائے رکھتے ہیں؟ وہ تو خود اپنی بھی مدد نہیں کر سکتے، اور نہ ہمارے مقابلے میں ان کا کوئی ساتھ دے گا، یعنی کوئی دنیا کا بڑے سے بڑا کسی کا معبود بھی نہیں بجا سکتا۔ جب اللہ کسی کو پکڑنے لگ جائے تو کوئی اس کے آگے پھر رکاوٹ نہیں ہے۔ پھر سورۃ بنی اسرائیل آیت 94، وما منع الناس ان یؤمنوا اذ جاءہم الہدى الا ان قالوا ابعث اللہ بشرا رسولا، اور لوگوں کو ایمان لانے سے جبکہ ان کے پاس ہدایت آ گئی، صرف اسی چیز نے روکا ہے کہ کہنے لگے کہ کیا اللہ تعالیٰ نے ایک آدمی کو رسول بنا کر بھیجا؟ دیکھیے بے تکی بات، اپنی ہدایت میں نصیب دور کروا لی، کیونکہ ان کو نہیں چاہیے تھا ایسا کہنا۔ تو یہ انا کی بات ہوتی ہے، ایگوسٹک ہونا، ہم ایسا کیا سوچے، ہمیں ایسا کیوں کہا جائے، ہم ان باتوں کو کیوں مانیں، کیسے مانیں۔ تو ان ساری چیزوں کو لے کر اپنے لیے رکھیے کہ کبیر ہدایت کے مواقع کو اپنے سے دور نہیں کرنا۔ پھر سورۃ توبہ کی آیت 54 میں بھی آتا ہے، وما منعہم ان تقبل منہم نفقاتهم إلا أنهم كفروا بالله وبرسوله ولا ياتون الصلاة إلا وهم كسالى ولا ينفقون إلا وهم كارهون. اور ان کے خرچ قبول ہونے سے کوئی چیز مانے نہیں ہوئی سوائے اس کے کہ انہوں نے اللہ اور اس کے رسول سے کفر کیا اور نماز میں سست ہو کر آتے ہیں اور ناخوش ہو کر خرچ کرتے. آپ کو بھی کسی کے بارے میں پتہ چلے نا کہ اس نے آپ کو کچھ دیا لیکن بڑی بد دلی سے دیا ہے, مجبوری میں دے دیا, کسی جھجک کی وجہ سے دے دیا, تو آپ کبھی بھی نہیں لیں گے. لے بھی لیں گے تو آپ کو خوشی تو نہیں ہوگی, آپ کہیں گے کہ یہ کیا بات ہے, میں کیوں لوں جب اس نے خوشی سے نہیں دیا. تو المانے کی تو نظر دلوں پر ہے, وہ کیسے لوگوں کی وہ چیزیں قبول کرے جو دل کی خوشی سے نہ کریں. تو اپنے لیے عمل ساتھ ہی ساتھ لکھتے جائیے کہ میں نے کام دین کا خوشی سے کرنا ہے, کسی کے کام کو اپنے اور اپنے کام کو کسی اور کے آگے بڑھنے یا پیچھے ہونے کی بات نہیں بنانا. پھر اسے سورۃ الاعراف کی آیت 12 دیکھ لیجیے. قال ما منعک الا تسجد اذ امرتک قال انا خیر منہ خلقتنی من نار وخلقتہ من تین. فرمایا تجھے سجدہ کرنے سے کس چیز نے منع کیا جبکہ میں نے تجھے حکم دیا, کہا میں اس سے بہتر ہوں, تو نے مجھے آگ سے بنایا اور اسے مٹی سے بنایا. یعنی ابلیس نے جو تاویل اختیار کی تھی اللہ کے حکم کے آگے وہ یہی تھی, اور اللہ نے پھر پوچھا کہ بتا بھائی تجھے کیا چیز رکی, واٹ اسٹاپس یو, واٹ از یور ہینڈر. پھر سورۃ دخان کی آیت 15-16 میں آتا ہے ان ناکاشف العذاب قلیلا انکم عائدون یوم نبتش البطشۃ الکبری انا منتقمون. ہم تو تھوڑے دنوں عذاب ٹال دیتے ہیں مگر تم پھر کفر کرنے لگتے ہو, جس دن ہم بڑی سخت پکڑ کریں گے تو بے شک انتقام لے کر چھوڑیں گے. کون سا دن ہوگا وہ؟ اللہ کی پکڑ, اللہ دنیا میں بھی بچائے اپنی پکڑ سے, اور قیامت کا دن تو پھر ہوگا ہی. پھر اس طرح سورۃ قاف کی آیت 25 دیکھیے. من ناع للخیر معتد مریب. ایک ایسے کردار کا تذکرہ کیا جو کہ نیکی سے روکنے والا, حد سے بڑھنے والا, شک کرنے والا ہے. اور سورۃ معارج آیت 21 وَإِذَا مَسَّهُ الْخَيْرُ مَنُوعًا. اور جب اسے مال ملتا ہے تو بڑا بخیل ہو جاتا ہے. یعنی یہ دو نیگیٹو صفات اسی ایک روٹ سے انسانوں کے متعلق ہے. اللہ تعالیٰ تو اس نام کو اچھی طرح سے لیتے ہیں نا, لیکن انسان ان چیزوں کو اچھے رنگ میں نہیں لیتا. اسی طرح آپ دیکھیے قرآن پاک کی نایتوں کے ساتھ اگر ہم احادیث میں دیکھ لیں اللہ کے اس نام کو, تو بڑی پیاری روایت صحیح بخاری 6615 مغیرہ بن شعبہ کے غلام وردہ نے بیان کیا کہ معاویہ نے مغیرہ بن شعبہ کو لکھا کہ مجھے رسول اللہ صلی اللہ علیہ وسلم کی وہ دعا لکھ کر بھیجو جو تم نے نبی صلی اللہ علیہ وسلم کو نماز کے بعد کرتے سنی. چنانچہ مغیرہ نے مجھ کو لکھوایا, انہوں نے کہا کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم سے سنا کہ آپ ہر فرض نماز کے بعد یہ دعا کیا کرتے تھے, اللہم لا مانع لما آتیت ولا معطی لما منعت ولا ینفع ذا الجد منک الجد. اللہ کے سوا کوئی معبود نہیں, وہ ایک ہے, اس کا کوئی شریک نہیں, اے اللہ جو تو دینا چاہے اسے کوئی روکنے والا نہیں. دوبارہ بولوں, آپ کا دل ٹھنڈا ہو جائے گا, دل سے غم افسوس فکریں ساری کی ساری نکل جائیں گی اگر ہمیں اس دعا کا پتہ چل گیا کہ جو تو روک دے اس کو کوئی دے نہیں سکتا, اور اسی طرح سے جو تو روکنا چاہے اسے کوئی دینے والا نہیں, اور تیرے سامنے دولت والے کی دولت کچھ کام نہیں آ سکتی. اور ابن جریج نے کہا کہ مجھ کو عبدہو نے خبر دی اور انہیں پھر وردہ نے خبر دی, پھر اس کے بعد میں معاویہ کے ہاں گیا تو میں نے دیکھا کہ وہ لوگوں کو اس دعا کے پڑھنے کا حکم دے رہے تھے. تو کیا پتہ چلا, عطا اور منع کرنے والا صرف المعطی اور المانے ہے. اور آپ ہر فرض نماز کے بعد اس کو پڑھا کریں. حسن المسلم سیریز میں بھی یہ دعائیں سکھائی گئی تھیں اور آپ انشاءاللہ ان کو پڑھتے بھی ہوں گے, مجھے پوری امید ہے اللہ تعالیٰ سے. پھر آگے دیکھیے صحیح مسلم کی روایت 5957. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میری مثال اس شخص کی سی ہے جس نے آگ جلائی, جب اس کے گرد روشنی ہوئی تو اس میں کیڑے اور یہ جانور جو آگ میں ہے گرنے لگے, اور وہ شخص ان کو روکنے لگا, लेकिन वो ना रुके इसमें गिरने लगे। मैं तुम्हारी कमर पकड़कर जहन्नुम से रोकता हूँ और कहता हूँ जहन्नुम के पास से चले आओ, और तुम नहीं मानते, इसी में घुसे जाते हो। देखा जाए तो बात सच है। अल्लाह अकबर कबीरा। जितना ज़्यादा आप इस पे गौर करेंगे तो आप बुराइयों से दूर रहने की कोशिश करेंगे। फिर रिवायत है सिलसिला सहीहा की 2227 यानी 2227। अनस बिन मालिक से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बेशक बाज़ लोग ऐसे हैं जो नेकी का सर चश्मा और बुराई की राह रोकने वाले हैं। अल्लाह हमें ऐसा कर दे। ये वही बात है ना जो अक्सर हम कहते हैं कि अल्लाह ताला हमें खैर की चाबियां और शर के ताले बना दे, यानी हमारी वजह से खैर खुले और शर रुके। और बाज़ ऐसे हैं जो शर का मंबा और नेकी की राह रोकने वाले हैं। अल्लाह ताला हमें और किसी और को भी ऐसा ना करना। इस आदमी के लिए खुशखबरी है कि अल्लाह ताला ने जिसके हाथ पर खैर की राहें खोल दी, और हलाकत है उस आदमी के लिए जिसके हाथ पर अल्लाह ताला ने शर की राहें खोल दी। सुभान अल्लाह, कितनी खूबसूरत रिवायत है। अपना जायज़ा लेंगे ज़रा, मेरी वजह से क्या हो रहा है? अब देखिए कि हमें से हर एक अपने इफ़ेक्ट्स और इम्पैक्ट्स, अपने असरात और अपने आसार दोनों छोड़ के जा रहा है दुनिया से। हम अगर मजीद जिएंगे तो क्या फैलेगा? जहाँ मैं रहूँ मेरे इर्द गिर्द क्या होता है? लड़ाइयाँ, झगड़े, गिबतें, चुगलियाँ, या खैर फैलती है? यहाँ से आप अपनी औकात भी पहचानें। वो कहते हैं ना कि तुम किन कामों में लगे हुए हो, इससे पहचान लो कि तुम अल्लाह की निगाहों में क्या हो। फिर इसी तरह एक और रिवायत 3030, ये भी सिलसिला सहीहा की है, हज़रत मुआविया ने मिंबर पर कहा, ए अल्लाह जो तू अता कर दे इसे कोई रोकने वाला नहीं, और जिस चीज़ को तू रोक दे इसे कोई अता करने वाला नहीं, और किसी मर्तबे वाले को इसका मर्तबा तुझ से फ़ायदा नहीं पहुँचा सकता। अल्लाह जिसके साथ भलाई का इरादा करता है इस इल्म शरीयत की महारत अता कर देता है। हज़रत मुआविया कहते हैं कि मैंने ये कलिमात रसूलुल्लाह से इस मिंबर पर सुने, कितना दिल खुल जाता है। हम सारी ज़िंदगी लोगों का डर रखते हैं, फलां ले गया, फलां छोड़ गया, लेग पुलिंग हो गई, मेरा हिस्सा वो ले गया, मेरे बच्चे का रिश्ता उधर होना था उसने नहीं किया, मेरे मियाँ की जॉब छूट गई, भाड़ में जाएं, ये सारी बातें। जब आपको अल्लाहुम्मा मानी अली मा अतईत पे यकीन हो जाता है ना, और फिर वला मोती अली मा मनात पे, तो ठंडे होके बैठते हैं और आप कहिए कि फिर ये नाम तकदीर पे राजी करता है आपको मुझे। क्योंकि जब अल्लाह ताला के एक नाम पे गौर करके आपका दिल इतना खुल जाए तो फिर उसके बाद आप अपनी तकदीरों पे भी राजी हैं, जो मेरे नसीब में मिल जाएगा। फिर आप अंदर से सारा हलू खत्म हो जाएगा, भाग के दौड़ना और घबराहट और बेचैनियाँ और परेशानियाँ सब निकल जाएंगी। फिर इसी तरह एक और रिवायत लीजिए, सिलसिला सहीहा ही की रिवायत है 1329। अबू सईद खुदरी से ये रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब किसी आदमी को हक का इल्म हो, या इसने देखा हो, या इसने सुना हो, तो लोगों का हैबत और जलाल इसे इस हक की वजाहत करने से ना रोकने पाए। ये बहुत बड़ी बात है। अव्वल तो बंदा बात करे ना, और जब करे तो इस डर और खौफ से बेनियाज होके करे। क्योंकि आप देखिए, जब आप बात करने लगते हैं ना, आपको नहीं पता होता, इस तरह शैतान बीच में आता है, अच्छा ये भी सुना दो, ये भी बात कर लो, गलत भी कर दो, और ज़रा हक बयान किया और सामने चार पढ़े लिखे लोग आगे, चार पैसे वाले आगे, और आप कोई बात कर रहे थे ऐसी जो उन्हीं पर चोट पड़ती या उनके रस्म व रिवाज पर, तो इंसान भिदकने लगता है। तो हमेशा अल्लाह का खौफ रखिए, किसी का डर आपको हक कहने से और किसी का खौफ आपको किसी बातिल को हक बनाने से मजबूर ना करे। फिर अल माने के बारे में रिवायात में एक और हदीस लीजिए, सही मुस्लिम 4007। अबू हुरैरा रज़ी अल्लाहु अन्हु रावी हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मत रोको इस पानी को जो तुम्हारी ज़रूरत से ज़ायद हो घास को रोकने के लिए, यानी पानी दे दिया करो। हम तो पानी भी ना दें, क्योंकि घास खुश्क हो जाए अगर हमारे हाथ पे होती तो। अल्लाह हमें पौधों की भी हिफाजत की तौफीक दे। फिर सुनन अबी दाऊद की रिवायत है 3167। उम्मे अतिया कहती हैं कि हमें जनाजे के पीछे जाने से रोका गया, लेकिन रोकने में हम पर सख्ती नहीं बरती गई, यानी ख्वातीन को नहीं जाना चाहिए। और अमूमी वजह भी यह है कि दिल छोटे होते हैं, जज्बाती होती हैं, वहाँ कुछ और ही ना मामलात शुरू हो जाए। और इसी तरह से फिर इस नाम से मुतलिक दुआएं और अस्कार अगर देखें तो अलमाने और अलमोती, यानी अता और मना करने वाला, तो दुआ वही है जो मुख्तलिफ तरक से हम देखते आ रहे हैं। सही बुखारी 6615। لا إله إلا الله وحده لا شريك له اللهم لا مانيا لما عطيت ولا موتيا لما منعت ولا ينفع ذا الجد منك الجد. اللہ میں تیری رضا مندی کی پناہ میں آتا ہوں، تیرے غصے سے تیری معافی کی پناہ طلب کرتا ہوں، تیری سزا سے تیری پناہ چاہتا ہوں، تجھ سے میں تیری سنا کا احاطہ نہیں کر سکتا، تو تو ویسے ہی ہے جیسے تو نے اپنے نفس کی خود سنا بیان کی. تھوڑے سے الفاظ کے فرق کے ساتھ پھر یہی دعا رکوع میں سے سر اٹھاتے ہوئے پڑھنے کی بھی آتی ہے، صحیح مسلم 1072 میں. اللہم ربنا لک الحمد ملء السماوات و ملء الارض و ما بینہما و ملء ما شئت من شیء بعد اہل الثناء والمجد. اللهم لا مانع لما آتيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك الجد. یہ دعا تو آپ کے دل کی پکار ہونی چاہیے، آپ کو زبانی یاد ہو جائے. اے اللہ، تو ایسی تعریف کا مستحق ہے جس سے آسمان و زمین بھر جائیں، اور جس ظرف کو تو چاہے وہ بھر جائے، اور تو ہی ثنا اور بزرگی کے لائق ہے، اور بندہ جو کہے تو سب سے زیادہ حقدار ہے کہ ہم سب تیرے بندے ہیں. اللہ، تو جو چیز عطا کرے اسے کوئی روکنے والا نہیں، اور جس سے تو کوئی چیز روک لے اسے کوئی دینے والا نہیں، اور تیرے مقابلے میں کوشش کرنے والے کی کوشش فائدہ مند نہیں. یعنی جو مرضی کو چاہے، وہ کہتے ہیں نا کہ مدعی لاکھ برا چاہے مگر کیا ہوتا ہے، وہی ہوتا ہے جو اللہ کو منظور ہوتا ہے. پھر اسی طرح اسی نام کو سامنے رکھیں تو ایک اور دعا بھی آپ کو سمجھ آتی ہے، سنن ابی داؤد کی روایت ہے 1545. اللهم إني أعوذ بك من زوال نعمتك وتحول عافيتك. ادھر جو الفاظ لکھے میں اس کو دیکھ لیجئے، وتحويل العافيتك، لیکن جو میں نے یاد کیے میں وہ وتحول عافيتك. وفجات نقمتك، یہاں نقمتك لکھا ہوا، وجميع سخطك. اے اللہ، میں تیری نعمت کے زوال سے، تیری دی ہوئی عافیت کے پلٹ جانے سے، تیرے ناگہانی عذاب سے، اور تیرے ہر قسم کے غصے سے تیری پناہ مانگتا ہوں. آپ دیکھیے کہ زندگی میں کئی کام ایسے انسان سے جانے انجانے میں ہو جاتے ہیں نا، کہ جس کے بعد ایک انسان واقعی محسوس کرے کہ یہ چیزیں اللہ تعالیٰ کی رحمت سے ہی ہم سے دور ہوتی ہیں، ورنہ تو ہم ان چیزوں سے اپنے آپ کو روک نہیں سکتے. پھر جب عافیت ہوتی ہے، صحت ہوتی ہے، تندرستی ہوتی ہے، ہمیں پتہ ہی نہیں ہوتا کہ یہ کبھی چھن بھی سکتی ہے، یہ کبھی ہمارے سے دور بھی جا سکتی ہے. تو جتنا زیادہ آپ ان ناموں پہ غور و فکر کرتے جائیں گے، اتنا زیادہ آپ کو محسوس ہوگا کہ آپ کا رب حقیقت میں آپ کے لیے کتنا مہربان ہے، کتنا اس کو آپ کے ساتھ پیار ہے، کتنی اس کو آپ سے محبت ہے. اور جتنا اللہ تعالیٰ کی اس محبت کو اپنے زندگی میں جگہ دیتے جائیں گے، آپ کو یہ دعائیں اور اچھی سمجھ آتی جائیں گی. پھر سر آپ دیکھیں کہ اس نام کو سننے کے بعد المعیزۃ الحسنہ کیا ہے. پہلی بات یہ کہ اللہ تعالیٰ کی اس صفت پر مکمل یقین رکھیے، کیونکہ یقین بہت بڑی دولت ہے ایک ایمان والے کی. اس کے بغیر تو انسان تاویلات میں، لوگ کہتے نہیں دنیا خود ہی چل رہی ہے، یہ مدر نیچر ہے، اور کچھ نہیں ہوتا، اور یہ نہیں. جو کام اللہ سبحانہ تعالیٰ کرتے ہیں نا، لوگ ان چیزوں کو پکڑ کر مدر نیچر اور دنیاوی جھوٹے سچے سہاروں پہ ڈال دیتے ہیں. پھر اسی طرح جس مصیبت کو اللہ روک دے وہ کبھی نہیں آ سکتی، اس کا ایمان رکھیے، مطمئن ہو جائیں گے آپ، ریلیکس ہو جائیں گے انشاءاللہ آپ. پھر اسی طرح تنگی اور آزمائش کو دعا اور استغفار سے دور کروانے کی کوشش کرنی ہے انشاءاللہ ہم نے. کوئی بیماری ہو، وبا ہو، جنات ہوں، کوئی جادو ٹونا ہو، کوئی نظر ہو، حسد ہو، شر ہو، یاد رکھیے اللہ کے حکم کے بغیر نقصان نہیں پہنچتا. قرآن پاک میں بھی آتا ہے نا ہاروت اور ماروت کا جو قصہ ہے، تو اس میں بھی یہی بات کہہ دی کہ اللہ کے حکم کے بغیر کوئی کسی کو نقصان نہیں دے سکتا. پھر اس نام کی جو معرفت ہے نا، یہ انسان کو دنیاوی سہاروں سے بے نیاز کر دیتی ہے. اولاد ہے، شوہر ہیں، بھائی بہن ہیں، انسان ہونے کے ناطے کبھی کبھی انسان واقعی لوگوں کو سہارا سمجھ لیتا ہے. کوئی سہارا نہیں آپ کا، کچھ نہیں کوئی دے سکتا آپ کو. یہ اللہ کی ہستی ہے جس نے آپ کی میری عزت رکھی ہوئی ہے، اس لیے انسانوں سے اوپر اٹھیے، सर थोड़ा सा ऊपर करें ना तो सामने कोई बैठा हुआ दिखता भी नहीं है, और ये ख़त्म होगा ना तो तभी हम कहीं अल्लाह के नियाजमंद होंगे। क्योंकि जब हम लोगों को सब समझते हैं ना तो फिर हम अल्लाह ताला की बातें ही अपनी ज़िंदगी में रखने लग जाते हैं, और यानी लोगों को सब कुछ समझते रहते हैं। और नुकसान क्या होता है इसका कि फिर हमारी ज़िंदगी में खौफ भी दूसरों का, उम्मीदें भी दूसरों से, डर, मोहब्बत और जो भी अच्छे बुरे जज्बात होने चाहिए बस वो नीचे ही रह जाते हैं। और इंसानों की अक्सरियत बहुत नीचे पड़ी हुई है अभी तक। अल्लाह इस कलाम को, इस दीन को आम करवाए, हम सब मिलजुल कर अपने आप को भी ऊपर करें और लोगों को भी ऊपर लेकर चलें। क्या हम ये चाहेंगे कि सिर्फ हमारी सुस्तियों की वजह से, सिर्फ हमारी रिलैक्सेशन की वजह से, हमारे रिलैक्स्ड एटीट्यूड की वजह से लोग आग में चले जाएं? क्या आपको मुझे इस चीज़ की फिक्र नहीं होनी चाहिए कि अगर अल्लाह ने हमें कोई नेमत दी है तो अल्लाह उसको कायम रखे, और जिनको नहीं दी अल्लाह उनको अता करे? दर्द नहीं है दिलों में? अब देखिए, हमसाए हैं, नेबर हैं, अपने बेगाने, खानदान, दोस्त, कहीं जॉब्स पे साथ लोग मिलते हैं, कभी बच्चों के मामलात हैं, कभी कुछ, पूरी दुनिया आपका कुंबा बन जाती है जब आप अल्लाह ताला से प्यार करते हैं। जी, एक रिवायत से भी इसका खुलासा मिलता है ना, यानी अलखल्कु इयालुल्लाह। तो जैसे आपको अपने बच्चों से, अपने बहन भाइयों से प्यार होता है ना, इस तरह पूरी इंसानियत से प्यार कीजिए, और ये दर्द, ये प्यार, ये मोहब्बत आपको फिर लेके जाएगा दूसरों की तरफ। तो जो दुआ हमने सीखी है ना, मैं इसको दूसरी तरफ भी पढ़ देती हूँ। वो सही मुस्लिम की रिवायत है 6943, इसको दुआ में ही लगा लीजिए। नेमतों के जवाल से पनाह मांगने की दुआ में ये दुआ मिल जाएगी आपको। अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन ज़वाली नेमतिका व तहव्वुली आफियतिका व फुजाती निक्मतिका व जमीई सखतिका। ए अल्लाह, मैं तेरी पनाह मांगता हूँ या चाहता हूँ इस बात से कि तेरी दीवी को नेमत छिन जाए, या तेरी दीवी आफियत पलट जाए, या कि नागहानी अजाब आ जाए, और तेरे तमाम गुस्से और नाराज़गियों से तेरी पनाह चाहता हूँ। और इसी तरह से नेमतों के जवाल से रोकने के, अल्लाह ताला तो हमसे ना रोकना, नेमतों को ना रोकना, तो ला इलाह इल्ला अंता सुबहानक इन्नी कुंतु मिनज़्ज़ालिमीन, ये दुआएं भी मांगा करें। जब आप अल्लाह ताला से मांगेंगे तो अल्लाह ताला आपको ज़रूर देगा, क्योंकि हमारा ईमान है कि दुनिया में जो कुछ भी है वो अल्लाह की तरफ से है, और जो हमारे पास है वो सब भी अल्लाह की तरफ से है। फिर इसी तरह से गौर कीजिए कि मुझे दुनिया की किन चीज़ों ने रोका हुआ है अल्लाह की तरफ आने से, मेरी रुकावटें क्या हैं, मेरी हिंडर्स, मेरी रुकावटें क्या हैं। आप जितना ज़्यादा इस पे गौर व फिक्र करेंगे ना, तो उसके बाद आपको वाकई महसूस होगा कि आप बहुत सारी अपने और रब के बीच में रुकावटें डाल चुके हैं। इब्राहिम अलैहिस्सलाम को अल्लाह सुबहाना ताला ने जब अपने काम का किया तो वो फिर किसी चीज़ को रुकावट नहीं बनाते। आप देखिए, जब सूरज आ जाता है ना सामने, तो फिर कोई चीज़ रुकावट नहीं बनती, हर चीज़ खुल के सामने आती है। और जब बादल आ जाते हैं सूरज के सामने तो वो रुकावट बन जाता है। तो अलमाने के मुख्तलिफ रंग और रूप हमें कायनात में दिखते हैं, कैसे वो मुख्तलिफ चीज़ों को लेता है। जब खिजां आ जाती है सब पत्ते उतर जाते हैं, बर्फ ढांक लेती है ना डालियों को, तो आप देखिए कि दरख्तों की, पहाड़ों की चोटियां ख़त्म हो जाती हैं। फिर आप देखिए कि अल्लाह सुबहाना तआला जो झरनों को चलाता है, जो पानी के चश्मे फूटते हैं, बारिश के कतरे गिरते हैं, ये सब कुछ हमें क्या बताता है कि इतना कुछ एक मरबूत निज़ाम के साथ चल रहा है, और अल्लाह सुबहाना तआला ने ये सारा कुछ करके आपको मुझे बता दिया। फिर आप देखिए कि अल्लाह ने मैदे के अंदर एक ख़ास टेम्परेचर सेट किया हुआ है जो खाने को हजम करने के लिए काफ़ी है। एक तो खाने को आप पकाते हैं ना, लेकिन एक हमारा खाया हुआ खाना जिसको आप हजम कहते हैं ना, डाइजेशन, ये हमारा मैदा करता है। मैदा एक छोटी सी हांडी है, उसमें जब खाना जाता है फिर वो पकता है, फिर गलता है। आग पर पकी हुई चीज़ भी वैसी नहीं गलती जैसे मैदा इसको गला देता है कि उसका नामो निशान तक नहीं रहता। जिस्म से गंदगी बन के चीज़ निकलती है, मतलब इंसान गोश्त रोटी खाता है मगर ये नहीं पता चलता कि एंड पे जिस्म से जो गंदगी निकली वो कैसे निकली, तो मैदे में पहुँच कर गिजा की सूरत भी ख़त्म हो जाती है, और मैदे की हरारत अल्लाह की सेट करता है। तो अलमाने ने ये सारी सेटिंग्स की, जैसे ये खूबसूरत कायनात उसने रखी, तो वो जो हमारे से चीज़ों को रोक लेता है। फिर आप देखिए कि गोश्त क्या, रेत और पत्थर भी वहाँ जाकर पिस जाते हैं, कभी पत्थर भी खा लें, कोई मुंह में कंकर भी चला जाए तो वो भी हजम हो जाता है। جسم سے جو گندگی نکلتی ہے اس کو دیکھیں، یا المانے کی ہستی ہے کہ ضرورت کی چیزیں اس نے جسم میں روک لیں اور گندگی جسم سے نکلوا دی. پھر ہماری انتڑیاں دیکھ لیجئے، انٹسٹائنس دیکھیے، ہمارے مسلس دیکھیے، کس طریقے سے اللہ تعالیٰ نے ایک ایک چیز کو رکھا ہوا ہے، فائدے کی چیزوں کو رکھا اور نقصان کی چیزوں کو روک دیا. اور خاص طور پہ آپ دیکھیے تو حضرت ابراہیم علیہ السلام کا جو آگ میں جلائے جانے کا واقعہ ہے، بڑا معروف ہے، آپ نے سنا ہوا ڈیٹیل سے کئی بار. تو اس سے پتہ چلتا ہے کہ ایک اکیلا رب ہے جو پوری کائنات کو چلا رہا ہے. کیونکہ اگر کوئی اور رب ہوتا تو آسمان سے پانی ڈال دیتا، کوئی کچھ، تو آپ کہہ سکتے ہیں کہ ایک ان پڑھ ہو یا ایک تعلیم یافتہ محنتی شخص ہو، کوئی پروفیسر کیوں نہ ہو، دونوں ایک لیول پہ آ کر اللہ تعالیٰ کے ان سارے ناموں پہ غور و فکر کرے تو اس سے فائدہ لے سکتے ہیں. کئی دفعہ دنیا میں شرک کے اس طرح کے گڑھ بنا دیے گئے کہ جہاں لوگوں کو مجبور کیا جاتا تھا کہ شرک کرو اور پھر اس پہ ظلم کیا جاتا تھا، واقعات آپ کو تفاسیر میں ملتے ہیں، لیکن نہیں، جب کیا اللہ سبحانہ تعالیٰ نے انہی کو پکڑ لیا جو کہ دوسروں کو مجبور کرتے تھے. تو آگ بھی تبھی جلاتی ہے جب اللہ چاہتا ہے. اللہ تعالیٰ آپ کو مجھے بہترین طریقے سے ناموں پہ غور کرنے کی توفیق عطا فرمائے، اور اس دنیا میں جہاں اسباب ہیں، بہت سارے اسباب ہیں نا، تو اللہ سبحانہ تعالیٰ بغیر اسباب کے کوئی کام نہیں کرتا. ہمیں بھی یہ چاہیے کہ اپنے آپ کو نقصان دہ چیزوں سے منع کریں. بس آپ دیکھیے کہ سانپ کو اللہ نے ایک نقصان دینے والی چیز دی ہے، وہ ہمارے سب سے نقصان ہوتا ہے، عام طور پہ نہیں ہوتا، لیکن جب اللہ چاہتا ہے تو نقصان نہیں دیا جاتا. ایک واقعہ آتا ہے حضرت سلمان رضی اللہ عنہ سے، کہتے ہیں کہ ہم اللہ کے نبی کے پاس بیٹھے تھے، اتنے میں ام ایمن آئیں اور انہوں نے کہا اللہ کے رسول، حضرت حسن اور حسین نہیں مل رہے، اس وقت دن چڑھ چکا تھا. اللہ کے نبی نے صحابہ سے کہا اٹھو اور میرے دونوں بچوں کو تلاش کرو. ادھر گئے ادھر گئے، رستوں میں گھومے، دیکھا تو دونوں ایک دوسرے سے چپکے کھڑے تھے اور ایک کالا ناگ اپنی دم پر کھڑا تھا، منہ سے چنگاریاں نکل رہی تھی. اللہ اکبر کبیرہ. اللہ کے نبی، آپ دیکھیے کہ یہ ساری باتیں، واقعات، چیزیں، اللہ کیسے ان چیزوں کو بچاتا ہے. اور یہ ساری چیزیں جو سنتے پڑھتے ہیں نا ہم، تو اس سے پھر ہمارا اللہ تعالیٰ پر ایمان بھی بڑھ جاتا ہے. تو بس یقین رکھیے اس بات پہ کہ اللہ تو ہمارے لیے آسانیاں کر دے، اور جتنا اللہ تعالیٰ پر آپ کو یقین ہوگا نا، اللہ آپ سے شر کو دور بھی کرے گا. اور ایک اور چیز ذہن میں رکھیے گا کہ جب اللہ دینا چاہتا ہے نا، چاہے وہ خوش ہو یا دکھ ہو یا سکھ، خوشی سے لیا کرے. اپنی پریشانیاں اپنے سر پہ رکھیے، آسانیوں میں لائیے. کبھی ہم دوسروں کو گردانتے ہیں، فلاں نے رشتہ خراب کیا، فلاں نے غلط مشورہ دیا، غلط جگہ پہ انویسٹ کروا دیا. ان ساری باتوں کو جب آپ کے انسانی معاملات میں نا سوچ کر کہیے، اللہم لا مانع لما آتیت، اللہ تعالیٰ ہمیں آسانیوں والا دے. دو اشعار ہیں عربی کے، آپ کو سنا دیتی ہوں. ابن مسعود رضی اللہ عنہ کے دو اشعار ہیں جو ہمیں بہت تسلی دیتے ہیں. کیا کہتے ہیں؟ کہ علیکا بالتیسیری فإن الأمور بکف الإلہی مقادیرها. اپنے ساتھ آسانی کا معاملہ کرو، مراد کہہ کے گھبراؤ مت، کیونکہ تمام کاموں کی تقدیریں اللہ کی ہتھیلی میں ہیں. سبحان اللہ، یعنی تقدیر سے تم آگے نہیں جا سکتے. پھر دوسرے شعر میں کہتے ہیں فلئی سیاتی کا من ہی یا خواہ ولا قاصر ان کا معمور ہوا. جس کام کو اللہ تعالیٰ نے منع کر دیا وہ تمہارے پاس نہیں آ سکتا، جس کے ہونے کا یقین دے دیا وہ تم سے ٹل نہیں سکتا. اور وہ ایک واقعہ آپ کو یاد ہے کہ اللہ کے نبی ایک درخت کے نیچے سو رہے تھے اور تلوار لٹک رہی تھی، تو ایک دشمن آ گیا اور اس نے آپ کی تلوار اٹھا کر آپ ہی کے سینے پہ تان دی اور کہنے لگا میں یم ناؤ کا منی، اے محمد صلی اللہ علیہ وسلم، آپ کو مجھ سے کون بچائے گا؟ اس کا کیا خیال تھا کہ اللہ کے نبی جو ہی اس کے ہاتھ میں تلوار دیکھیں گے تو ڈر جائیں گے اور کہیں گے تو مجھے بچائے گا، گھبراہٹ ہوگی، پریشانی ہوگی، لیکن اس چہرے مبارک پہ تو کوئی پریشانی نہیں، اور یہ ایمان کے ساتھ ملتا سکون. کہنے لگے اللہ یمنعک منی، اے بندے تو نے جو بات پوچھی ہے تو سن لے کہ میرا اللہ ہی مجھے تجھ سے بچائیں گے. جب اس نے دیکھا کہ اللہ کے نبی پر نہ پریشانی نہ گھبراہٹ اور جواب بھی اتنا خوبصورت، ایسا روب اس کے دل پہ آیا، ہاتھوں میں لرزا آ گیا اور تلوار چھوٹ گئی، اور آپ نے وہ تلوار اٹھا لی. کہا اب یہ بتا تجھے مجھ سے کون بچائے گا؟ تو اس نے کہا کہ آپ مجھے بچائیں گے. کہا نہیں، مجھ سے تجھے رب ہی بچائے گا. اس بات سے پھر اس کا دل اتنا کھلا کہ اللہ تعالیٰ نے اس کو ایمان دے دیا. تو اللہ ہمیں صحابہ جیسا خوبصورت ایمان دے. پھر مخلوق آپ کو چھوٹے چھوٹے ڈمی ڈمیز لگیں گے, گڈے گڈیاں بڑھاوے. اللہ ہی سب کچھ ہے, بڑے سے بڑا. اور قرآن میں کیا آتا ہے, وہ یمنعون المعون, نفس پرستی والے کچھ لوگ ہیں جو عام استعمال کی چیزیں بھی لوگوں کو استعمال کے لیے نہیں دیتے. تو ہم نے انشاءاللہ اپنے آپ کو ان چیزوں سے روکنا ہے. جزاکم اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ.